نم دم سلی رسول کریم اعوذ بالله من الشیطان الرجیم بسم الله الرحمن الرحیم السلام علیکم خواتین و سهر ایک صاحب نے مجھ سے عمرے کے دوران حج کے دوران اپنے کچھ کیفیات کا ذکر کیا وہ بڑے خشوع و خضوع کے ساتھ خانہ کعبہ کے سامنے کھڑے ہو کے دعا مانگ رہے تھے جہاں دوسری دعائیں مانگی انہوں نے اللہ سے درخواست کی کہ یا باری تعالیٰ مجھے اپنی معرفت عطا فرما دے تو معرفت الہی کے سوال کے فوراً بعد ان کے ذہن میں ایک خود بخود خیال آیا کہ علم کے بغیر معرفت کیسی بات وہ حقیقت تھی کہ انسان کو جب تک علم حاصل نہ ہو اس وقت تک وہ اچھے اور برے کی پہچان نہیں کر پاتا جب انسان کے اندر اچھے اور برے کی تفریق ختم ہو جائے تو پھر اس میں اور شعور سے آری مخلوق میں کوئی فرق نہیں رہتا ہم اکثر بیشتر جا کے اولیاء اکرام کے پاس بیٹھتے ہیں بزرگوں کے پاس جا کے بیٹھتے ہیں خواہش ہماری یہ ہوتی ہے کہ اس بزرگ کے پاس جا رہے ہیں تو اس برکت سے ہماری دنیا سمر جائے گی ہمارے کام ہو جائیں گے سب ہمیں کوئی تکلیف نہیں آئے گی ہم خوشحالی کی زندگی بسر کریں گے اکثریت کی خواہش یہی ہوتی ہے کہیں کہیں آپ کو چیدہ چیدہ ایسے لوگ بھی مل جائیں گے جو ان بزرگوں کے پاس جاتے ہیں تو ان کی خواہش یہ ہوتی ہے کہ ہمیں رب کی دوستی مل جائے یہ اور بات ہے کہ کہیں ان میں ایک بڑی اکثریت وہ ہوتی ہے جن کے ایٹ دی بیک آف دیئر مائنڈ یہ ہوتا ہے کہ اگر اللہ کی دوستی مل گئی تو ہماری دنیا آسان ہو جائے گی بہت کم لوگ ہیں جو اللہ کی دوستی برائے دوستی مانگتے ہیں جب وہ کسی بزرگ کے پاس ایک عرصے تک جاتے رہتے ہیں تو ایک سوال ان کے ذہن میں سر اٹھاتا ہے سب مجھے 6 سال ہو گئے 10 سال ہو گئے 15 سال ہو گئے اس بزرگ کے پاس جاتے ہوئے مجھے ملا کیا میں تو وہیں کا وہیں کھڑا ہوں شاید میرے ذہن میں یہ خیال آئے کہ ابھی تک ایسا واقعہ پیش نہیں آیا کہ میں نماز پڑھ رہا ہوں تو ایک دم سے رب تعالیٰ مجھے السلام علیکم یا حبیبی کہہ دے ये आवाज तो नहीं आई, तो मुझे मिला क्या? वो बुजुर्ग असल में हमारे साथ जो सलूक कर रहा होता है, जिसका हमें अदराक नहीं हो पाता, वो एक ट्रीटमेंट दे रहा होता है हमें। हम लोग इस वक्त लिबास पहने हुए हैं, कुछ लोगों के जिस्म पर लिबास बड़ा खुशनुमा दिखाई देता है, बहुत खूबसूरत दिखाई देता है। उससे मिलने वाले लोग, उसको देखने वाले लोग उस लिबास की तारीफ करते हैं कि बड़ा खुश रंग है, बहुत अच्छी क्वालिटी का है। तो उसको देख के, अगर मुझे किसी के जिस्म पर कोई लिबास पसंद आया तो उसको देख के मैं वैसे ही लिबास खरीद के सिलवाना चाहूंगा। ये जो लिबास इस तरह हमें इतना अच्छा दिखाई दे रहा है, इसके बारे में कभी भी, अगरचे हम जानते सभी हैं, लेकिन हमने इस पे गौर नहीं किया कभी कि इस खुशनुमा लिबास को हमारे जिस्म पर आने तक के लिए किन किन मराहिल से गुजरना पड़ा है। उसकी इब्तदा जमीन पर हल चलाने से हुई है। एक किसान ने चिलचिलाती धूप में पूरा पूरा दिन जमीन में हल चलाया है, उसमें बीज बोया है, उस पौधे की परवरिश की है और हिफाजत की है, उसे कीड़े से बचाने के लिए उसने तगोदो की है, दवाइयों का इस्तेमाल किया है, पेस्टिसाइड्स का। जिनिंग फैक्ट्री में उस रुई की जिनिंग हुई है, स्पिनिंग मिल में वो मुख्तलिफ मराहल से गुजरता हुआ धागे की शक्ल इख्तियार किया है उसने, और उसके बाद वीविंग मिल में उसे कपड़े की शक्ल दी गई है उस धागे को, और फिर उसकी डाइंग की गई है, और डाइंग का प्रोसेस मुकम्मल होने से पहले वो कपड़ा मुख्तलिफ केमिकल्स के ट्रीटमेंट में से गुजरा हुआ है, और उसके बाद फिर उसकी फिनिशिंग हुई है, सनफ्राइजिंग हुई है। ये सब कुछ इस मराहल से वो गुजरा है, तब कहीं जाके उसने उस खुशनुमा कपड़े की शक्ल ली है। उसके बाद फिर दर्जी ने उसको आपके जिस्म के मुताबिक सिया है। अगर दर्जी समझदार है, कारीगर है, तो कपड़े को आपकी जिस्म की साख्त के मुताबिक उसकी तराश खराश करेगा और उसे सिएगा। अगर वो इतना माहिर नहीं है तो एक लगे बंधे पैटर्न पर उसकी कटिंग कर देगा और वो आपके जिस्म पर लिबास खूबसूरत नहीं लगेगा। ये सब मराहिल हैं जिसमें से गुजरा है, और फिर वो वहां पहुंचा है जहां जिसको हम देख रहे हैं। इसी तरह जब हम किसी फकीर को देखते हैं, किसी दरवेश को देखते हैं, किसी बुजुर्ग को देखते हैं, किसी वली अल्लाह को देखते हैं, हम उसको उस वक्त देख रहे हैं जब वो अपने अरूज पर पहुंचा है, क्योंकि वहां उसको रब ताला ने शोहरत दी है, और वो शोहरत रफ्ता रफ्ता हम तक भी पहुंची है, और हम उसकी उस शोहरत से मुतासिर होकर उससे जाके मिले। अब ये हम कभी नहीं जान पाएंगे कि वो पिछले 40-45 साल या 50 साल किन मराहिल से गुजरा है, किन किन चीजों को उसने देखा है, किस मिल में से उसे गुजारा गया है, किस दुख से वो गुजरा है, किस किस इम्तिहान में वो कामयाब हुआ है, कहां कहां उसके पांव फिसले हैं और दोबारा से उसे मेहनत करनी पड़ी है। हम सिर्फ जब उसको देख रहे हैं तो उस वक्त की जिंदगी उसकी देख के मुतासिर होती है। उसका नतीजा क्या निकलता है कि अगर मैंने किसी वली अल्लाह को देखा, किसी दरवेश को देखा, किसी बुजुर्ग को देखा, किसी फकीर को देखा, तो मैं उसके पास जाके बैठने लगा। अब मैंने अपनी पूरी जिंदगी को तो एक खास सांचे में ढाला नहीं, जैसे मैंने कपड़े की मिसाल आपको दी। जिंदगी मेरी उसी डगर पर चल रही है जिस डगर पर मैं पहले चल रहा था। उस बुजुर्ग के पास जाके मैं बैठता हूं, अपने आप को तब्दील नहीं करता मैं। मैं वहां कुछ सीखता नहीं, हर हर मकाम पर मैं अपनी अक्ल को इस्तेमाल करता हूं। नतीजा उसका क्या है कि मैं उससे कुछ सीख नहीं पाता, क्योंकि जो कुछ वो मुझे देने की कोशिश कर रहा है, वैसे मैंने शायद लास्ट संडे या उससे प्रीवियस संडे अर्ज किया था कि ये इल्म इंजेक्ट नहीं किया जा सकता किसी शख्स में, इसको किसी पहनावे की तरह किसी इंसान पर पहनाया नहीं जा सकता। ये तो एक लॉन्ग ड्रॉन प्रोसेस है जिसमें से हर शख्स को गुजरना होता है। उस प्रोसेस से गुजरे बगैर वो फक्र के मकाम तक नहीं पहुंच पाएगा। जिस तरह से हम नफ्से अम्मारा का सफर, नफ्से मुतमईना तक का सफर, नफ्से अम्मारा से नफ्से मुतमईना तक का सफर तय नहीं कर सकते जब तक के मुजाहिदे न करें, हम अपने नफ्स के खिलाफ जहाद न करें, अपनी ख्वाहिशात के खिलाफ जहाद न करें, तो हम नफ्से अम्मारा से नफ्से मुतमईना तक का सफर तय नहीं कर सकते। इसी तरह हम फकर तक का सफर तय नहीं कर सकते जब तक के हम अपने आप को तब्दील न कर लें, हम अपने आप को एक खास सांचे में न ढाल लें। वो सांचा क्या है? वो सांचा सामने बैठा हुआ फकीर है जहां जाके मैं बैठा हूं। जब तक के मैं उसकी तकलीद नहीं करूंगा, और तकलीद के लिए याद रखिए कि अपनी अक्ल को कुछ देर के लिए एक तरफ रखना पड़ता है, अपनी मर्जी को एक तरफ उठा के रखना पड़ता है। स्लेट पर जहां तहरीर लिखी है, आप उस पर एक नई तहरीर लिख नहीं सकते जब तक के पहली लिखी हुई तहरीर को मिटा ना दें आप। ब्लैक बोर्ड पर तहरीर लिखी है, आप उस पर कोई नई तहरीर नहीं लिख पाएंगे जब तक के उस ब्लैक बोर्ड को ब्लैंक ना कर दें बिल्कुल। उसको डस्टर के जरिए हम साफ करते हैं और उसके बाद नई तहरीर उस पर आती है, उसके बगैर आ नहीं सकती। हम टॉमिक टोइयां मारते रहेंगे, आधा तीतर और आधा बटेर हो जाएंगे। जिस तरह तहरीर पर लिखी हुई तहरीर दोनों एक दूसरे में इस तरह से उलझ जाती हैं कि हम न पहली लिखी हुई तहरीर पढ़ सकते हैं न बाद में ताजी लिखी हुई तहरीर पढ़ पाएंगे, वो गड़मड़ हो जाती हैं आपस में, पढ़ ही नहीं पाते हम। इसी तरह जब तक के हम पहले की बनी हुई आदत, पहले का हासिल किया हुआ इल्म جب تک اس کی نفی نہیں کر دیں گے ہم، اس کو مٹا نہیں دیں گے، اس پر نئی تحریر آ نہیں سکتی. یہاں بارہا ذکر ہوا میرا، اور میرے میں نے ذکر کیا کہ اس راہ میں مغربی تعلیم بڑا تنگ کرتی ہے انسان کو، کیونکہ مغربی تعلیم لاجک کے ذریعے سے، دلیل کے ذریعے سے آپ کو سکھائی جاتی ہے. روحانی علم تقلید سے آتا ہے، دلیل سے نہیں آئے گا. اس میں جب ہم دلیل استعمال کریں گے تو بہت برائٹ چانسز ہیں کہ ہم بھٹک جائیں وہاں سے. جیسے یہاں میں نے ایک بار عرض کیا تھا کہ دنیا کا کوئی کلیہ، کوئی قاعدہ، کوئی علم مجھے یہ ثابت نہیں کر کے دے سکتا، خواہ وہ الجبرے کی ایکویشنز ہوں، کیمسٹری کے فارمولے ہوں، جیومیٹری کی تھیوریز ہوں، ٹریگنومیٹری کی تھیوریز ہوں، میتھمیٹکس کے فارمولے ہوں، یہ کوئی فارمولا ثابت نہیں کر دے پائے گا کہ دینے سے رزق بڑھتا ہے. کوئی فارمولا یہ مجھے ثابت کر کے نہیں دے سکتا کہ ماں باپ کی خدمت کرنے سے انسان کو عزت ملتی ہے. وہاں دلیل کام نہیں کر پاتی، لیکن میرا اور آپ کا، سب کا، ہمارا تجربہ ہے کہ دینے سے رزق بڑھتا ہے. پریکٹیکل ایکسپیرینس سب کا یہ ہے. تو جب ہم ایسے کاموں میں دلیل کو دخل دینے لگیں گے تو بھٹکیں گے ہم. معرفت علم کے بغیر اس کی مثال بالکل ایسی ہو جائے گی. بچپن میں ہم ایک قصہ سنا کرتے تھے کہ چار دوست ایک مسجد میں گئے نماز پڑھنے. اس وقت وہاں کوئی نہیں تھا، لیکن انہیں گمان ہوا کہ نماز کا وقت ہو چکا، تو چاروں نے نماز پڑھنی شروع کی. جب یہ نماز پڑھ رہے تھے تو مؤذن آ گئے، تو ان چاروں میں سے نماز پڑھتے پڑھتے ایک صاحب نے کہا کہ بھائی مؤذن، نماز کا ٹائم تو ہو چکا، آپ نے اذان دے دی یا نہیں دی؟ اب نیت باندھے ہوئے تھا، نماز پڑھ رہا تھا، نماز کے دوران اس نے مؤذن سے گفتگو کی، تو ساتھ اس کے جو کھڑا تھا صف پہ جو نماز پڑھ رہا تھا، اس نے کہا بے وقوف، یہ کیا کیا تم نے؟ اس طرح بولنے سے تو تمہاری نماز جاتی رہی. تو تیسرے نے سنا کہ پہلے نے تو مؤذن سے بات کر کے نماز اپنی کھوٹی کر لی، دوسرے نے اس کو کریکٹ کرتے کرتے اپنی نماز کھوٹی کر لی، تو یہ اس کو کہنے لگا تم دونوں ہی بیوقوف ہو، تمہاری نماز بھی جاتی رہی، وہ بھی نہیں ہوئی، تو خود اس کی اپنی نماز چلی گئی. تو چوتھے نے کہا کہ بھائی میں نے تو تمہیں پہلے ہی کہا تھا کہ نماز کے دوران بولنے سے نماز جاتی رہتی ہے. تو وہ چاروں کی نماز گئی. اب اگر کہیں وہاں علم ہوتا، نماز کے آداب کا علم پڑھا ہوتا، تو ایک نے اگر غلطی کی تھی تو دوسرا خاموش ہو جاتا، بولتا نہ، تو باقی تین کی نماز ہو جاتی. علم کے نہ ہونے سے ان چاروں کی نماز جاتی رہی. تو یہ ایک ایسا سلسلہ ہے کہ ہم بغیر علم کے فقر، درویشی، رب کی دوستی، اس کا قرب، ولایت حاصل نہیں کر پائیں گے. تو اگر ہم खुशकिस्मती से किसी समझदार बुजुर्ग के पास चले गए, तो वो कभी भी हमें वज़ाइफ की राह पर पहले नहीं डालेगा, पहले तरबियत करना चाहेगा, तरबियत कर दी जाए ताकि उससे इल्म हासिल हो जाए। और एक बात याद रखिए कि इल्म भी बगैर तरबियत के काम नहीं कर पाता, इल्म से ज्यादा जरूरी तरबियत है, और तरबियत में शौक को बड़ा दखल है। जब ये शौक हो जाए हमारे अंदर कि ये आदमी इस मकाम पर कैसे पहुंचा, तो मैं इसी के फुटप्रिंट्स को फॉलो कर लूं, वहां तक चला जाऊं, जब वहां तक पहुंचूंगा तो फिर उससे आगे की तगड़ो शुरू कर दूंगा। किसी साहब ने स्लिप भेजी है कि उम्मत मुस्लिमा इस वक्त जिस इंतशार और इफ्तराक का शिकार है, सूफ़े कराम इसके तदारक को इलाज के लिए क्या कर रहे हैं। और अगला जुमला खूब मजाक किया इन्होंने मुझसे कि खसूसन आपका क्या किरदार है। भाई पहले तो मैं आपको इस चीज का जवाब अर्ज कर दूं, मेरा सबसे पहली बात तो ये है, सच और हकीकत ये है कि मेरी कोई हैसियत नहीं है, मेरा कोई मकाम नहीं है, तालीम मेरे पास नहीं है, इल्म मेरे पास नहीं है, तरबियत मेरी नहीं हो पाई है। तो जो शख्स खुद बेहैसियत है वो क्या किरदार निभाएगा, अपना क्या किरदार अदा करेगा। तो इसमें से मुझे तो आप पहले माइनस कर दीजिए कि मैं ऐसी कोई हैसियत रखता ही नहीं कि मेरा कोई किरदार हो सके। बाकी रह गई ये बात कि इस इंतशार और इफ्तराक में सूफ़े कराम क्या किरदार अदा कर रहे हैं, तो उसका एक लॉजिकल जवाब तो सीधा सीधा सामने का है। साहब ये बात तो वही जानेंगे जो सूफ़े कराम हैं, या वो जानेंगे जो सूफ़े कराम की सोहबत में बैठते हैं। तो मुझ जैसा कंधा नातराश इस बात को कैसे जान पाएगा। लेकिन जो सुन रखा है लोगों से, आप जैसे पढ़े लिखे लोगों से, कि सूफिया का कराम का किरदार बड़ा खामोश किरदार होता है, ये पसे पर्दा रह के ही काम करते हैं, ये ना तो मीनार पाकिस्तान पे कोई जलसा मुनक़द करते हैं, ना कोई जुलूस निकालते हैं, बड़ा खामोश रोल अपना अदा करते हैं और बड़ा इफेक्टिव होता है। बहुत ज़माना पहले यहीं गुफ्तगू करते हुए मैंने आपसे एक गुजारिश की थी कि अगर किसी वजह से लाहौर पूरा शहर तारीकी में डूब जाए, खुदा ना खास्ता कहीं सिस्टम में कोई खराबी आ जाए और पूरा शहर तारीक हो जाए, तो एक शख्स जो साहिब इल्म हो, समझदार हो, अल्लाह ने उसे अक्ल अता की हो, वो देखे कि मेरे घर में एक मोमबत्ती है, तो मोमबत्ती जला के अपने घर के बाहर खड़ा हो जाए। तो इतने बड़े शहर में वो एक मोमबत्ती तारीकी का कुछ नहीं बिगाड़ सकती, ज्यादा से ज्यादा 10 फुट के रेडियस में रोशनी फैला देगी, 15 फुट रेडियस में रोशनी फैला लेगी। तो इतने बड़े शहर की तारीकी उससे दूर नहीं हो सकती। देखने वाले शायद उसे दीवाना कहें, कितने बड़े शहर में एक मोमबत्ती लेके खड़ा है कि शहर में रोशनी हो जाए। लेकिन होगा क्या कि थोड़ी ही देर में उसकी देखा देखी कुछ और लोग मोमबत्तियां जला के बाहर आ जाएंगे और ये सिलसिला चल निकलेगा, हत्ता कि पूरा शहर रोशन हो जाएगा। तो जो सूफी हैं, जो फकीर हैं, दरवेश हैं, वो अपना किरदार इस तरह से अदा करते हैं कि अपने हल्का असर में वो रब की बातों को फैलाते रहते हैं, रब के अहकाम की तरफ लोगों को बुलाते रहते हैं, उनको तरगीब देते रहते हैं, उनके लिए मिसाल बनते रहते हैं। ये दायरा बिल्कुल उसी तरह फैलता चला जाता है जैसे हम किसी तालाब के दरमियान में एक छोटा सा कंकर फेंकते हैं तो वहाँ लहर पैदा होती है और फिर वो लहर, उस लहर के नतीजे में दूसरी लहर पैदा होती, तीसरी, हत्ता के किनारे तक वो लहर जाती है, हालांकि वो कंकर बिल्कुल छोटा होता है उस तालाब के मुकाबले पर, लेकिन वो लहरें उठती हैं और किनारे तक फैल जाती हैं। तो मेरा ख्याल है कि शायद सूफिया कराम दरवेश नहायत खामोशी के साथ उस तालाब में वो अपना एक कंकर फेंकते रहते हैं, उससे लहरें फैलती हैं, बनती हैं और किनारे तक फैलती चली जाती हैं। एक वक्त आता है कि पूरा मुआशरा तब्दील हो जाता है। तो सूफिया कराम मेरे गुमान के मुताबिक शायद ऐसा ही कोई रोल अदा कर रहे होंगे। हमेशा मैं बोलता रहता हूं, आप सुनते हैं। आज आप सवाल कीजिए, जवाब मैं दे दूंगा। ये मत समझिएगा कि मैं उस आजाद इलाके के कर्नल साहब की तरह ये बात कह रहा हूं जिनसे जब वो जनरल जिया के जमाने में सरहदों पर टेंशन इस कदर ज्यादा हो गई कि ये लगता था कि अभी जंग छिड़ी या छिड़ी। तो वो कर्नल साहब ट्रेन में बैठे जा रहे थे तो उस उनके हम सफर हजरात को तारुफ करने पर पता चला कि ये फौज के रिटायर्ड कर्नल साहब हैं। तो वो बातें होने लगी फौज से मुतालिक। एक पुल पर से ट्रेन गुजरी, वहां मिसाइल वगैरह फिट किए हुए थे फौज ने, तो उसको देख के उस डब्बे में सफर करने वाले सिविलियंस को ध्यान आया। तो उन्होंने कहा कि कर्नल साहब, आप फौजी हैं, जरा अपनी एक्सपर्ट राय तो दीजिए कि हमने 3 जंगें अब तक लड़ी हैं, एक में आजाद कश्मीर हमारे हाथ आ गया, हमने गेन कर लिया, 65 की लड़ाई तकरीबन बराबर खत्म हो गई, 71 में ईस्ट पाकिस्तान हमारे हाथ से जाता रहा, ये जो जंग अब शुरू हो रही है, आपके ख्याल में इसका नतीजा क्या निकलेगा? तो उन्होंने अपनी पठान की उर्दू में जवाब दिया कि खोजा, हम ये सब हम नहीं जानता है कि नतीजा क्या निकलेगा, हम एक बात जानता है, पहले हम लड़ता था, आप नगमे लिखता था, इस मरतबा हम नगमे लिखेगा, लड़ेगा आप। तो मैं उस तरह से नहीं आपसे कह रहा कि रोज मैं बोलता हूं आप सुनते हैं, आज आप बोलिए मैं सुनता हूं। आप में से जो साहब भी सवाल करना चाहें। वालेकुम अस्सलाम।
सवाल से शाह साहब, एक मुझे फैज साहब का कथा याद आया, अगर आपकी इजाजत हो।
जनाब जनाब,
उन्होंने कहा था कि इस राह में जो सब पे गुजरती है वो गुजरी, तन्हा पसे जिंदान कभी रुसवा सरे, गर्जे हैं बहुत शेर सरे गोश। بادشاہ ممبر کرکے ہیں اہل حکم برسر دربار، چھوٹا نہیں اپنوں سے کوئی طرز ملامت، چھوڑی نہیں غیروں نے کوئی ناوہ کے دشمن، اس عشق نہ اس عشق پہ نادم ہے مگر دل، ہر داغ ہے اس دل میں بجز داغ ندامت. تو میں یہ جاننا چاہ رہا تھا کہ کیا سب صوفیاء کرام کا ایک ہی دستور ہے یا مختلف انداز ہوتا ہے ان کا اس سلسلے میں؟
میں نے شاید لاسٹ سنڈے عرض کیا تھا کہ دریا کے مختلف دریاؤں کے منبع مختلف ہو سکتے ہیں، لیکن پانی کی نہ خاصیت بدلتی ہے نہ اس کی منزل تبدیل ہوتی ہے، دریا کا کوئی کیوں نہ ہو. سبھی دریا نشیب کی طرف بہتے ہیں اور بالآخر سمندر میں جا گرتے ہیں. شیخ مختلف سلسلوں سے تعلق رکھتے ہیں، راہیں ان کی تربیت کی راہ، تربیت کا انداز، ان کا اسلوب مختلف ہو سکتا ہے، لیکن رخ سب کا ایک ہی منزل کی طرف ہے اور پہنچتے سب ایک ہی مقام پر ہیں. تو اس کو مت دیکھیے کہ کوئی کیسے تربیت کر رہا ہے، رخ سب کا ایک ہی جانب ہوگا اور منزل سب کی ایک ہی ہوتی ہے، وہ ہے رب تعالی. رب تعالی کے بتائے ہوئے راستے پر چلنا اور اس راہ پر چلتے چلتے رب کی دوستی حاصل کرنا، اس کا قرب حاصل کرنا، لیکن اسلوب مختلف ہو سکتے ہیں. وعلیکم السلام.
سر جب بندہ اپنے رب کے قریب ہوتا ہے تو اس کو کیسے احساس ہوتا ہے کہ مجھے رب مل گیا؟
میں نے کبھی بچپن میں کہیں پڑھا تھا، بہت پرانی بات ہے، جس سے مخلوق خدا راضی ہو جائے سمجھ لے کہ اس سے رب راضی ہے. ایک عجیب چیز ہے کہ باوجود اس حقیقت کے کہ فقیر کے مخالفین کی تعداد بے پناہ ہوتی ہے، کسی کے فقیر ہونے کی نشانی یہ بھی ہے کہ اس کی مخالفت بہت ہوگی، لیکن اس کے باوجود وہ خلق خدا میں بڑا مقبول ہوتا ہے. تو یہ رب کے راضی ہونے کی ایک نشانی ہے. وعلیکم السلام.
سر یہ جو فقیر ہے ایک مزاج ہے، جو صوفی ایک مزاج ہے، یہ گریجولی ایک سٹیجز ہیں، پہلے فقیر، اس کے بعد صوفی. یہ ایک ساری زندگی بندہ جو فقیر کا مزاج ہے وہ فقیر رہتے ہیں، اس کے بعد وہ صوفی سٹیج پہ چلا جاتا ہے. دوسرا کوشچن اعظم
یہاں اسی جگہ میں نے کسی زمانے میں ایک عرض کی تھی کہ پہلا مقام فقیر ہے. جب کوئی شخص تگودوہ شروع کرتا ہے کہ میں رب کی راہ پہ چلوں، اس کے احکامات پر چلوں، اور اس پہ عمل کرنے لگتا ہے، تو وہ فقیر کہلاتا ہے. اور اس تمام عرصے میں اس پر جدوجہد، کوشش، مجاہدہ، چلا، نفلی عبادات، نفلی روزے، یہ تمام اس میں سے گزر رہا ہوتا ہے. یہ اس کا بہت مشقت کا زمانہ ہوتا ہے، بے پناہ قسم کی مشقت، اور اس کو رزسٹنس بھی بہت ملتی چاروں طرف سے. وہ اس رزسٹنس کے باوجود آگے بڑھتا چلا جاتا ہے. تو جب یہ فاصلہ طے کر لیتا ہے اور اس کو علم کا ایک خاص مقام حاصل ہوتا ہے، تو وہاں پھر وہ صوفی کہلانے لگتا ہے. اور اس مقام پر آ کر اس پر سے جو اضافی جدوجہد ہے، اضافی وظائف، اوراد، اذکار، وہ ختم ہو جاتے ہیں. وہ پھر فرض عبادات اور اس کے ساتھ ذکر الہی وہ کرتا رہتا ہے، اس پر سے مشقتیں ختم ہو جاتی ہیں. جب صوفی اسی راہ پہ چلتا رہتا ہے تو پھر وہ پیر کے مقام پر آتا ہے. یہ وہ مقام ہے جہاں علم کے نتیجے میں اسے علم، فراست اور عقل، عقل و فراست حاصل ہو جاتی ہے. وہ مرد دانا بن جاتا ہے. تو یہ تین مرحلے ہیں جن میں سے وہ گزرتا ہے. دوسرا آپ نے کیا سوال کیا تھا؟ اس میں اعظم کا وجود ضرور ہے. شاید رب تعالیٰ نے اسی لیے ہم سے چھپائے رکھا، اسے مخفی رکھا ہے کہ مجھ جیسے جتنے بھی لوگ ہیں، میرے ہاتھ اگر آ جائے اس میں اعظم تو تم پکڑ کے اپنے دنیاوی مسائل حل کرنے لگوں گا، لیکن فقرا کے اندر ایک چیز اس کے بارے میں بڑی وارننگ دی جاتی ہے کہ اگر آپ کے ہاتھ اس میں اعظم لگ جائے کبھی تو اسے کبھی استعمال نہ کریں، کیونکہ اسے استعمال کریں گے کام تو ہو جائے گا، لیکن اس فقیر کا لسٹ میں سے نام ہمیشہ کے لیے کاٹ دیا جائے گا، سزا ہے یہ. اسی لیے اسے مخفی رکھا گیا ہے. قرآن پاک میں تین صورتوں میں یہ آیا ہے اس میں اعظم. یہی میں عرض کر سکتا ہوں، اس کے علاوہ تو کچھ نہیں. اب مسئلہ یہ ہے کہ ہم سب کو، مجھے بھی اور بہت سے لوگوں کو اس کی تلاش رہتی ہے کہ کسی طرح ہاتھ لگے تو اپنے دنیاوی کام ہم کر گزریں. اور مزہ یہ ہے کہ مجھے بڑا زور و شور سے دعویٰ ہے کہ میں آپ صلی اللہ علیہ وسلم کا امتی ہوں، اور یہ بھی دعویٰ ہے کہ میں آپ صلی اللہ علیہ وسلم سے بہت پیار کرتا ہوں. آپ صلی اللہ علیہ وسلم کی شان میں گستاخی کرنے والوں کو میں زندہ نہیں رہنے دیتا. لیکن عجیب بات ہے کہ کبھی میں نے یہ نہیں سوچا کہ آپ صلی اللہ علیہ وسلم کی دسترس میں تھیں تمام چیزیں. آپ نے خود بھی فرمایا، آپ صلی اللہ علیہ وسلم نے، کہ اگر میں چاہوں تو یہ کوہ احد پورے کا پورا سونے کا ہو جائے، لیکن کیسی زندگی گزاری آپ صلی اللہ علیہ وسلم نے ہمارے سامنے ہے. آپ صلی اللہ علیہ وسلم اللہ کے بعد سب سے بڑے ہیں، پھر رب تعالیٰ کے محبوب ہیں. آپ صلی اللہ علیہ وسلم کو تو دعا بھی کرنے کی ضرورت نہیں، صرف سوچنا ہی کافی تھا تو ہر کام ہو جاتا. لیکن آپ نے غزوات لڑی ہیں، اس میں اعظم کا استعمال کر کے غزوات لڑے بغیر فتح حاصل نہیں کی ہے. آپ صلی اللہ علیہ وسلم کی نرینہ اولاد آپ صلی اللہ علیہ وسلم کے نگاہوں کے سامنے دنیا سے رخصت ہو گئی. آپ صلی اللہ علیہ وسلم کو یہودی سے قرض بھی لینا پڑا ہے. جانتا میں سب کچھ ہوں، لیکن اس کے باوجود مجھے تلاش ہے اس میں اعظم کی کہ میری دنیا اچھی ہو جائے. اس میں تو کسی، یہ تو خود جو اس میں اعظم ہے یہ اس کا لفظ ہی اس کی تشریح کر دیتا ہے. بڑا نام اس میں اعظم کا ترجمہ یہ ہے اردو میں، آسان اردو میں بڑا نام، تو اسی سے ظاہر ہو جاتا ہے کہ یہ رب تعالیٰ کا نام ہے اور اللہ کے سب ناموں میں زیادہ فضیلت رکھتا ہے. یہ اس میں اعظم ہی میں تو چھپا ہوا ہے وہ. اور جہاں تک رب تعالیٰ کے قرب کی بات ہے تو اس میں اعظم سے حاصل نہیں ہوگا، بلکہ اس میں اعظم تک رسائی ہوتی ہی اس وقت ہے جب قرب الہی حاصل ہو چکا ہوتا بندے کو. تو قرب الہی حاصل اس وقت ہوگا جب انسان علم اور تربیت کے مراحل سے گزر چکا ہوگا، صاحب علم ہوگا، اور جو سچا صاحب علم ہے اس کی تربیت ہوئی بھی ہوتی ہے. بغیر تربیت کے صاحب علم بنتا نہیں ہے. تو صاحب علم ہوگا تو رب کا قرب حاصل ہوگا، رب کا قرب حاصل ہوگا تو اس میں اعظم تک چلا جائے گا. لیکن وہاں پہنچ کر وہ اتنا دنیا سے دور ہو گیا ہوتا ہے محبت سے دنیا کی کہ اسے استعمال نہیں کرتا. وہ سر جانتا ہے کہ یہ اس میں اعظم ہے، بس ٹھیک ہے. ایک زمانے میں نے فلائنگ کے لیسن لینے شروع کیے تھے، تو ہمیں سکھایا یہ جاتا تھا کہ ہم نے جس مقام پر پہنچنا ہے اس کی ہیڈنگ ہم ورک آؤٹ کر لیں. اب وہ ہیڈنگ ورک آؤٹ کرنے کے لیے ضروری یہ تھا کہ ہم نیویگیشن جانتے ہوں، اور اس نیویگیشن میں بنیادی جو چیز پڑھائی جاتی تھی وہ یہ تھی کہ ہر ایک مقام کا ایک لیٹیٹیوڈ اور لانگیٹیوڈ ہے، زمین لیٹرلی تقسیم کی ہوئی ہے فرضی خطوط کے ذریعے سے اور ورٹیکلی بھی تقسیم ہوئی ہوئی ہے. تو یہ لانگیٹیوڈ اور لیٹیٹیوڈز ہیں. وہ تو اس مقام کا جو لانگیٹیوڈ ہے, اگر فرض کر لیجئے کہ میں لاہور سے راولپنڈی اسلام آباد جانا چاہتا ہوں, وہ میری منزل ہے اسلام آباد, تو میں پہلے لاہور کا لانگیٹیوڈ اور لیٹیٹیوڈ دیکھ لوں گا کیا ہے, اور اسلام آباد کا لانگیٹیوڈ اور لیٹیٹیوڈ دیکھ لوں گا. چونکہ ایک ہی سفیر میں ہیں یہ, تو یہ ایک دوسرے سے مائنس کر لیے جائیں گے. تو لانگیٹیوڈ لانگیٹیوڈ میں سے مائنس ہو جائے گا اور لیٹیٹیوڈ لیٹیٹیوڈ میں سے مائنس ہو جائے گا, دو فگرز ہمارے پاس آ جائیں گی. ان دونوں فگرز کو ایک دوسرے سے مائنس کر لیں گے اور اس میں ٹرو پول کا جو میگنیٹک ڈفرینس ہے وہ ون اور ٹو وہ مائنس ہو جائے گا اس میں سے. وہ مائنس کر کے یہ میری کمپاس پر ہیڈنگ آ جائے گی. تو جب میں فلائنگ کروں گا تو اوپر ہوا میں پہنچتے ہی میں اپنے کمپاس پر وہ ہیڈنگ سیٹ کر لوں گا اور اس ڈائریکشن میں میں جہاز کو اڑاتا رہوں گا. اس کے اندر اور دوسرے فیکٹر آ جاتے ہیں کہ ہوا کی ڈائریکشن کیا ہے اور اس کی ویلوسٹی کیا ہے, تو اس کو ہم ونڈ ڈرفٹ کہتے ہیں. وہ ونڈ ڈرفٹ کریکشنز اس پر میں مارک کرتا رہوں گا اور فلائی کرتا رہوں گا, بالآخر میں اسلام آباد جا پہنچوں گا. یہ بڑا پرانا سسٹم تھا بیسک, وہ آج بھی سکھایا جاتا ہے. تو اس کے بعد ایک سسٹم آ گیا وی او آر سسٹم. مختلف جگہوں پر وی او آر اسٹیشنز لگے ہوئے تھے, اس سے بیپ آتی تھی, ریڈیو سگنل آتا تھا, اس کو ہم فالو کرتے رہتے تھے تو ہم پہنچ جاتے تھے. تو اسی طرح اس کے اندر بھی بات یہ ہے کہ پہلے ہمیں اپنا گول سیٹ کرنا ہے کہ ہمیں جانا کہاں ہے, جو قرب الہی حاصل کرنی ہے. تو پھر اس کی راہ ہم دیکھتے ہیں کہ وہ کون لوگ ہیں جو رب کے مقربین میں شامل ہوئے, تو ان میں سے کسی ایک کو جہاں ہمارا دل جمے ہم اس کو پکڑ لیتے ہیں اور اس کو فالو کرتے ہیں. پھر اب راستے میں مقام آتے ہیں جہاں, جیسے میں نے ونڈ ڈرفٹ کا آپ سے ذکر کیا, یا کہیں ویدر مل گیا تو ہم سرکم وینٹ کریں گے اس ویدر کو, تو وہ ہمیں پھر اپنی دوبارہ وہ پوری ورک آؤٹ کر کے اس میں سیم ہیڈنگ ہم دوبارہ لے لیں گے. وہ تو زندگی میں اس راہ پہ چلتے ہوئے ڈسٹریکشنز آتی ہیں, تو وہ ڈسٹریکشنز یا تو ہم اس مقام پر گئے ہوئے ہوں اور اتنے ہوش مند ہوں کہ ہم ان ڈسٹریکشنز کو خود بخود اوائڈ کر لیں, یا پھر کوئی اور ہمیں اوائڈ کرا دے, پوائنٹ آؤٹ کر دے کہ تم راستے سے ہٹ رہے ہو تو ہم راستے پر آ جائیں. یہ جو راستے کی نشاندہی کرنے والا ہے انسان ہے, اسی کو ہم مرشد کہتے ہیں, اسی کو گائیڈ کہتے ہیں. احتمال یہی ہوتا ہے کہ انسان ڈسٹریکشنز کا شکار نہ ہو جائے اور راہ سے بھٹک نہ جائے. جیسے شاید لاسٹ سنڈے یا اس سے پریویس سنڈے میں نے عرض کیا تھا کہ اس راہ پر چلنے والے لوگ پہلا ہی قدم جو ہے, پہلی اچیومنٹ کہہ لیجئے, پہلا انعام کہہ لیجئے, پہلی ڈیولپمنٹ کہہ لیجئے, واٹ ایور یو وانٹ ٹو لائک کال اٹ, وہ یہ ہے کہ جنات دکھائی دینے لگیں گے, جنات سے بات ہو جائے گی. تو اکثریت وہیں رک جاتی ہے, وہ یہی سمجھتے ہیں یہ منزل آ گئی. لیکن اگر آپ کا مرشد سٹرونگ ہے تو وہ آپ کو اس راہ پہ اس مقام پر رکنے نہیں دیتا, وہ آپ کا ہاتھ پکڑ کے اس سے آگے لے جاتا ہے. اس کے بعد جب انسان کی سیر و تفریح شروع ہوتی ہے تو آدمی یہ سمجھتا ہے شاید میں ولی اللہ ہو گیا, ایک مقام پر جا پہنچا, تو یہیں مرشد کام آئے گا کیونکہ وہ ان راہوں سے گزرا ہوا ہے. وہ انسان کا ہاتھ پکڑ کے رکنے نہیں دیتا, یہاں سے آگے لے جاتا ہے انسان کو. مرشد یہاں کام آتا ہے, استاد یہاں کام آئے گا. اس لحاظ سے کہا جاتا ہے کہ اگر انسان کا کوئی مرشد ہے تو وہ بھٹکتا نہیں ہے. وہ جملہ جو ہم سنتے ہیں کہ مرشد کا ہونا ضروری ہے کہ انسان بھٹکتا نہیں ہے, وہ اصل میں یہ چیز ہے, وہ دنیاوی معاملات نہیں ہیں. دنیا میں تو شاید اپنے مرشد سے زیادہ عقل میں آپ زیادہ ہوں, وہ اس وجہ سے ہی کہا جاتا ہے. جناب 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 صاحب, میں یہ تو نہیں جانتا کہ کیسے پتہ چلے گا کہ یہ آسودگی ہے یا تکلیف ہے. البتہ میں ایک بات جانتا ہوں کہ جس ہستی صلی اللہ علیہ وسلم کا میں امتی ہوں, آپ صلی اللہ علیہ وسلم کو لوگوں کی طرف سے دی جانے والی تکالیف, پہنچائی جانے والی اذیتیں وہ ہٹا نہیں سکی تھیں, وہ رب ہی کو پکارتے رہے صلی اللہ علیہ وسلم. تو میرے پاس ایک نمونہ موجود ہے, ایک شمع موجود ہے جس کی روشنی مجھے دکھائی دیتی ہے. میں خاموشی سے اس روشنی میں سفر طے کرتا رہوں گا, بغیر یہ دیکھے بغیر یہ سوچے کہ یہ جو تکالیف آ رہی ہیں یہ کیا ہیں, یہ آسودگی جو آئی یہ کیا ہے. خاموشی سے میں اس راہ کی پر چلتا چلا جاؤں گا. اس لیے میں ہمیشہ ایک بات عرض کرتا ہوں کہ میرے اور آپ جیسے لوگ جو علم سے بے بہرا ہیں, سمجھ سے ناواقف ہیں, ان کے لیے سب سے آسان ترین حل یہ ہے کہ ہم آپ صلی اللہ علیہ وسلم کی حیات طیبہ پر نظر رکھیں اور کوشش کر لیں کہ ہم آپ صلی اللہ علیہ وسلم کی اتباع کر سکیں. سب سے سیف راستہ یہ ہے. وعلیکم السلام. بڑی سادہ بات ہے, جیسے میں نے آپ سے ابھی عرض کیا کہ ہمارے پاس روشنی کا اتنا بڑا ایک مینار ہے جو پوری کائنات کو روشنی دکھا سکتا ہے, وہ ہیں آپ صلی اللہ علیہ وسلم. آپ صلی اللہ علیہ وسلم نے, آپ بھی جانتے ہیں اس بات کو, میں بھی جانتا ہوں کہ آپ صلی اللہ علیہ وسلم سے زیادہ عبادت گزار کوئی نہیں ہو سکتا, آپ صلی اللہ علیہ وسلم سے زیادہ پرہیزگار کوئی نہیں ہو سکتا سوائے رب کے. اور وہ مقام پایا آپ صلی اللہ علیہ وسلم نے جو کسی اور کو عطا نہیں ہوا, کہ آپ صلی اللہ علیہ وسلم اللہ کے محبوب ہیں. اور ایک بہت بڑا اعزاز جو کسی اور کے پاس نہیں, کہ خود رب اور اس کے فرشتے آپ صلی اللہ علیہ وسلم پہ درود بھیجتے ہیں. آپ صلی اللہ علیہ وسلم نے نہ دنیا ترک کی نہ عبادات. آپ صلی اللہ علیہ وسلم نے دنیا بھی بھرپور طریقے سے گزاری ہے, اور دین تو خیر اس پہ تو کچھ کہنے کی بات ہی نہیں ہے. تو ہم جب سنت پہ عمل کرتے ہیں تو سنت یہی ہے کہ دنیاوی معاملات کو بھی بھرپور طریقے سے نبھایا جائے اور دین کو بھی. एक हाथ पे दुनिया रखी, एक पे दीन, और दोनों हाथ एक जैसे जाएं, ऊपर नीचे ना होने पाए, यही सुन्नत है। वालेकुम अस्सलाम। इसलिए जो खानकाही सिस्टम था, इसमें ये बोर्डिंग स्कूल्स होते थे, खानकाही सिस्टम, जो लोग वहां दाखिल होते थे वो 24 आवर्स नजर में रहते थे उस्ताद की, और उस्ताद उन्हें साथ साथ करेक्ट करता रहता था, इंस्ट्रक्शंस देता रहता था, और खुद वो उस्ताद को ऑब्जर्व करते रहते थे कि उस्ताद किस जगह पर कैसे बिहेव करता है, उसको कॉपी कर लेते थे। लेकिन अब वो खानकाही निजाम यहां कम कम ही पाया जाता है, तो उसका आसान तरीन रास्ता जो मैंने अर्ज किया कि आप सल्लल्लाहु अलैहि वसल्लम की हयात तैयबा हमारे सामने है, खामोशी से अतबाए सुन्नत करते चले जाएं हम, उससे बेहतर रास्ता कोई नहीं। इंशाअल्लाह ताला बशर्ते जिंदगी अगली इतवार आपसे मुलाकात होती है। अस्सलामु अलैकुम।